گردوں کا خاتمہ نہیں کر سکتی.
صحیح.
اس میں ہوتا یہ ہے کہ یہ لڑائی پرولونگ کر کے لڑی جاتی ہے اور انتظار اس بات کیا جاتا ہے کہ جو دہشت گرد ہیں, کیونکہ عموماً ایک ان کا ایک خاص عمر ہوتی ہے جو 20 سال سے لے کے 30-35 سال کی عمر تک انسان ایکٹیو ہوتا ہے.
صحیح.
اس کے بعد یہ اس کے لیے ان ایکٹیویٹیز کو جاری رکھنا بہت مسئلہ ہوتا ہے, پھر وہ ریٹائر ہو جاتے ہیں. تو اس پہ دو فرنٹس پہ کام ہوتا ہے, ایک تو یہ ہوتا ہے کہ ان کے خلاف ایکشن لیتے رہنا, جنگ جاری رکھنی, اور دوسرا یہ کوشش کرنا کہ نئے ریکروٹس نہ آئیں. تو پاکستان دونوں فرنٹ پہ کام کر رہا ہوگا, زیادہ ذکر فوجی ایکشن کا ہوتا ہے, لیکن دوسرے فرنٹ پہ اگر آپ دیکھیں تو ذرا ہماری کمزوری ہے کہ ہمارے یہاں بھی ان کے لیے چندے جمع ہوتے ہیں, پیسے آتے ہیں, اس سورس کو ہم ختم نہیں کر سکے, اور اب بھی کہیں نہ کہیں سے ان کو آپ دیکھیں نوجوان ریکروٹ مل جاتے ہیں. تو یہ ایک طویل لڑائی ہے جو اتنی جلدی ختم نہیں ہوگی, لیکن اگر ہماری کمٹمنٹ رہی تو ضرور ختم ہوگی, ہم ان پہ قابو پا لیں.
یہ بہت اچھی آپ نے بات کی, ظاہر ایک کمٹمنٹ, اور پھر تھوڑا لوگوں کو شاید یہ بھی تیار کرنا کہ یہ کوئی محدود جنگ نہیں ہے, خاص طور پہ جب آپ نے اس کو نظریاتی محاذوں پہ لڑنا ہے تو اس کے اثرات بھی دور رس ہیں, اور اس کے لیے کوششیں بھی جو ہیں وہ ذرا طویل المدتی ہونی ہوگی.
بالکل آپ صحیح کہہ رہے ہیں اسد. دیکھیے ایک ہمارے ہاں مسئلہ ہے سیاست میں بھی, دیکھیں معیشت کا بھی جب ذکر ہوتا ہے تو جو بھی ہمارے سیاستدان ہے وہ یہ کہتا ہے کہ اگلے 2 سال میں معیشت ٹھیک ہو جائے گی, ہم چند ہفتوں میں کرپشن ختم کر دیں گے. اصل میں یہ مسائل جو ہوتے ہیں وہ اس طرح نہیں ہوتے, اسے تو حکومتیں چاہیے ہوتی ہیں, نسلیں چاہیے ہوتی ہیں, اور کمٹمنٹ چاہیے ہوتی ہے. تو ہمارے یہاں ضرورت اس بات کی کہ لوگ سنجیدہ باتیں کریں, عوام کو بے وقوف نہ سمجھیں, عوام کو ساتھ لے کے چلیں, کبھی یہ لڑائی لڑنی ہے, مل کے لڑنی ہے, اور اس میں وقت لگے.
میں ذاتی طور پہ بھی کوئی غیر ضروری تنقید کا قائل نہیں ہوں. مجھے یہ بتائیے کہ ایک کرٹیسزم پاکستان میں جنرلی ہوتا ہے, جب ہم نیشنل ایکشن پلان کی بات کرتے ہیں اس میں ایک کرٹیسزم یہ ہے کہ اس کا ایک نقطہ تھا, یعنی ان کو دہشت گرد گروپوں کا پیچھا کرنا یا ان کو ڈسمینٹل کرنا, فوج یہی کر سکتی ہے. اس کے بعد جتنے کام ہیں وہ زیادہ تر سویلین انسٹیٹیوشنز کی طرف آئیں گے, ان کو کرنے ہوں گے. اور کرٹیسزم یہ ہے کہ اس سطح کی کمٹمنٹ نظر نہیں آتی. گزشتہ روز چودھری نثار نے جو پریس بریفنگ دی, ان کا یہ خیال تھا کہ یہ اس طرح کے الیگیشن بھی نفسیاتی طور پہ ہمیں جنگ ہارنے کی طرف لے جائیں گے. ایسا نہیں ہے, نیشنل ایکشن پلان پہ عمل درآمد ہو رہا ہے. یہ میں گورنمنٹ کا ورژن ساتھ ساتھ دینا چاہتا ہوں, لیکن آپ کے خیال میں آپ جب اس کو انالائز کرتے ہیں, آپ کو لگتا ہے کہ جس طرح کی جس شدت کے ساتھ ان محاذوں پہ لڑنے کی ضرورت ہے, اسی شدت کے ساتھ حکومت ایکشن بھی لے رہی ہے اور اس کی پلاننگ کا حصہ بھی ہے, اور وہ اپولوجیٹک نہیں ہے اگینسٹ ایکسٹریمسٹ فورسز؟
میں یہ کہوں گا کہ حکومت خواہش مند ہے, چاہتی ہے ایسا ہو, لیکن آپ کو پتا ہے کہ پاکستان میں جو اس طرح کے غیر فوجی ادارے ہیں, مثلا پولیس ہے ہمارے, اس میں بہت ساری جھول ہیں. یعنی آپ یہ دیکھیں کہ اس میں ایسی کمزوریاں ہیں کہ جس میں صرف دہشت گردی کے خلاف نہیں, کوئی بھی کام پولیس یکسوئی سے نہیں کر پاتی. تو اس پورے جتنے ہمارے ادارے ہیں ان کو درست کرنے کی ضرورت ہے.
صحیح. کامران بخاری صاحب ہمارے ساتھ ہیں ٹیلی فون لائن پہ, ٹورانٹو سے انہوں نے ہمیں جوائن کیا ہے. کامران صاحب آپ کا بہت شکریہ, آپ اپنے انالیسز دیجئے گا پرائم منسٹر صاحب کے سٹیٹمنٹ اور جو میں نے ابتدائی میں بات کی, اور انور اقبال صاحب سے بھی جو میرے سوالات تھے آپ اس کو انالائز کیجئے گا. نیشنل ایکشن پلان اب تک اس پہ کس حد تک عمل درآمد ہوتا نظر آ رہا ہے, اور جو آپ بھی بات کرتے ہیں کہ ایک بڑا متضاد اور مخالف بیانیہ دینا ہوگا جو دہشت گردوں نے اسٹیبلش کر رکھا ہے, اس پہ کتنا کام ہوتا وہ آپ کو نظر آیا ہے؟
دیکھیں میں انور صاحب سے پورا اتفاق کرتا ہوں کہ اس میں ٹائم لگے گا, اور گورنمنٹ خواہش مند ہے, لیکن خواہش رکھنا اور جو ہے عملی طور پہ کام کرنے میں بڑا فرق ہوتا ہے. میں یہ نہیں کہہ رہا کہ کام نہیں کر رہے, میں کہہ رہا ہوں کہ کام کو مزید افیکٹولی کرنے کی ضرورت ہے, کیا بھی جا سکتا ہے. اور اس میں یہ ہے کہ دیکھیں جیسے آپ نے ذکر کیا کہ فوجی کارروائی جو ہے وہ ایک رخ ہے اس لڑائی کا. فوجی کارروائی جو ہے ان لوگوں کو اپروٹ کر سکتی ہے, ڈسرپٹ کر سکتی ہے ان کے آپریشنز کو, ان کا کسی حد تک کلا کما کر سکتی ہے, لیکن جب تک آپ کی سیاسی حکومت ان گینز کے اوپر بلڈ نہیں کرتی تب تک جو ہے وہ جو دروازہ ہے, وہ جو چور دروازے ہیں وہ مکمل طور پہ بند نہیں ہوں گے. اور وقت لگے گا, لیکن یہ ہے کہ وقت لگنے پھر ہم یہ نہ لے لیں کہ بھائی ٹھیک ہے جو ہے نا چونکہ اس میں بڑا وقت لگے گا تو جو ہے ہم ذرا سست ہو جائیں, کیونکہ پھر جب وقت لگنے کی بات آتی ہے تو کہتے ہیں جی کہ اچھا چلیں ابھی جو ہے نا چونکہ وقت لگے گا تو ہمیں اتنی جلدی جو ہے نا نہیں ہے, تو پھر اس طریقے سے جو ہے پرجوش طریقے سے کام نہیں کیا جاتا. جو کام جس ایسپیکٹ پہ کام کرنے کی ضرورت ہے وہ ایک تو उन इलाकों में कि जहां पर दहशत गर्दों का कला कमा किया जा रहा है, वहां पे एक पॉलिटिकल लाइफ को जर्मिनेट किया जाए, वहां पे एक नॉर्मल पॉलिटिकल लाइफ, वहां पे एक सोशियो इकोनॉमिक सेटअप को जो है उजागर करने की जरूरत है, वहां पे तालीम देने की जरूरत है। और फिर यह है कि जैसे अब वो अगले सेगमेंट में आप बात करेंगे, लेकिन ये लाल मस्जिद का मामला इससे बिल्कुल जुड़ा हुआ है। अगर सिविल सोसाइटी कह रही है कि अब्दुल अजीज को क्यों नहीं पकड़ा जा रहा, तो वो ठीक कह रहे हैं, और इसका ताल्लुक डायरेक्टली नेशनल एक्शन प्लान के साथ है कि आप जो है ये नहीं हो सकता कि आप एक तरफ दहशतगर्दों के खिलाफ जो है फौजी कार्रवाई कर रहे हैं, दूसरी तरफ आप इन बेहुदा लोगों को जो है ना बोलने की इजाजत दे रहे हैं।
सही। अच्छा कामरान, प्राइम मिनिस्टर साहब की जो उनके स्टेटमेंट में एक लगता है कि जाहिर है एक अज़्म है, एक कमिटमेंट है, आप इसको अगर एनालाइज करेंगे तो क्या वो रीजंस हो सकती हैं जिसपे वज़ीर आज़म साहब इतने पुरएतमाद हैं कि ये जल्द खात्मा हो जाएगा? आपके ख्याल में उनके पास भी तो जाहिर है पूरी इंटेलिजेंस शेयरिंग उनके साथ भी होती होगी, बहुत सारी उनको भी ब्रीफिंग्स दी जाती होंगी, तो इस रेफरेंस में आपको कुछ लगता है कि ऐसी बातें हो सकता है कि वो मंजर आम पे ना हों, पब्लिक ना हों, लेकिन वज़ीर आज़म को के पास ऐसी मालूमात हों जिसकी बुनियाद पे वो बड़े एतमाद के साथ ये कह सकते हैं कि वो वक्त दूर नहीं जब ये इनको कम्प्लीटली इनका खात्मा कर दिया जाएगा?
देखिए, इस एतमाद की बहुत सारी वजूहात हैं। एक तो ये कि वो इंटेलिजेंस जो के मंजर आम पर नहीं है, वो जरूर हो सकती है कि जो उनको इतना एतमाद दिला रही है कि भाई कुछ अरसे में हम जो है ये खासी पेशरफ्त कर लेंगे, एक तो ये बात है। दूसरी बात ये है कि उनको वो इकोनॉमिक सिचुएशन को भी देख रहे हैं कि इकोनॉमिक इम्प्रूवमेंट थोड़ी बहुत हो रही है, तो उस पर भी जो है वो उम्मीद बांध देते हैं कि अगर इकोनॉमिक हालात बेहतर होंगे तो दहशतगर्दी इंतहा पसंदी की जगह जो है वो सुखड़ जाएगी। तीसरी बात यह है कि उनको अपनी हुकूमत जो है वो उसके खिलाफ कोई एज सच कोई खतरा महसूस नहीं होता जैसे कि उनके मतलब इब्तदाई सालों में हुआ था 2013 के बाद, खासतौर पर इमरान खान साहब की जो जमात ने जो तहरीक चलाई थी उसके दौरान जो है खासा नुकसान हुआ और दहशतगर्दों के खिलाफ जो लड़ाई थी उसको खासी जो है वो कमजोर हुई। तो अब मैं समझता हूँ कि वो पोलिटिकली भी फ्री है, मिलिट्री के साथ जो मामला है वो है, लेकिन यह है कि ऐसा उनको कोई अंदेशा नहीं है। तो पॉलिटिकली सिक्योर होना, इकोनॉमिक सिचुएशन को देखना, फिर इंटेलिजेंस का होना, तो एतमाद जो है ना मैं समझता हूँ उनका मिसप्लेस्ड नहीं है, हो सकता है एग्जैजरेटेड हो।
सही, एतमाद उनका मिसप्लेस्ड नहीं है लेकिन हो सकता है कि थोड़ा सा एग्जैजरेटेड हो। ये एनालिसिस है कामरान बुखारी साहब का। जी, यही सवाल अनवर भाई आपसे भी, उनके इस एतमाद की वजह।
देखें, एक तो आप ध्यान में रखें कि वो सियासतदान है और सियासतदान यहाँ भी आप देख लें कहीं भी वो एक हमेशा एक मस्बत बयान देता है, पॉजिटिव बयान देता है, क्योंकि उसने जो पैगाम देना होता है ख़ासतौर पर वज़ीर आज़म कौम को, वो उसने कौम में मायूसी फैलाना अफोर्ड नहीं कर सकता, उसने कौम को इनक्रेज करना है। और ये ज़ाहिर है कि ये दुरुस्त है कि हुकूमत कम अज़ कम लगता तो है अब कि कमिटेड है इस जंग में, लेकिन ये कह देना कि हम जल्द काबू पा लेंगे, ये ज़रा सियासी बयान है, जल्द होता ये मामला नजर नहीं आता, अभी कुछ साल लगेंगे।
अब आते हैं जरा इसी का एक और जो दूसरा एंगल है हमारे साथ, प्रताप सिंह वंशी साहब भी हैं, मैंने तो अपने लाइनअप में चाहा था कि वो थोड़ा देर से मैं ज्वाइन करते लेकिन उनको हमारे साथ फोन पे रहना पड़ा, उनके लिए उनसे माजरत भी। जो रेफरेंस उन्होंने आज एक और मीटिंग में भारत के साथ अपने ताल्लुकात के रेफरेंस में दिया है, और उन्होंने ये कहा है कि पठानकोट का जो हमला है, जो मोमेंटम बन रहा था भारत और पाकिस्तान के दरमियान पीस प्रोसेस का, उसको उस हमले ने नुकसान पहुंचाया और पाकिस्तान कमिटेड है कि जो एविडेंसेस दिए गए हैं उस पर कंप्लीट फेयर और स्पीडी इन्वेस्टिगेशंस होंगी और जो भी जिम्मेदारान हैं उनका ट्रायल भी होगा। ये कमिटमेंट उनकी कितनी हौसला अफजा है और ये कितना दोबारा एक तरह से भारत और पाकिस्तान को आपस में जोड़ सकती है या कम अज़ कम मुज़ाकरात की मेज़ पे ला सकती है? प्रताप सिंह वंशी साहब, एडिटर हिंदुस्तान टाइम्स, आपका बहुत शुक्रिया। आप इसी का सबसे पहले इस पर आप अपने रिमार्क्स या अपना रिएक्शन दीजिएगा।
जी, पर एक्सेप्टेंस से अभी तक क्या होता था कि हिंदुस्तान में कहीं कोई चीज अगर होती थी तो ये सच है कि हर चीज के लिए पाकिस्तान को अगर मान लीजिए वहां से कहा जाता था कि ब्लेम किया जाता है, लेकिन जिन चीजों पे हो रहा है कि सारे ये सबूत हैं, ये वारदात हुई है, आप इसकी इंक्वायरी करके बता दीजिए, उस वक्त भी उन चीजों को एक्सेप्ट नहीं किया जाता था। तो इसका नुकसान ये होता था कि दोनों तरफ से पॉलिटिकल बारिश शुरू हो जाता था, दोनों तरफ से और नफरत की बातें शुरू हो जाती थी, और दोनों तरफ से जब ये चीजें होती थी तो और खराब होती थी। पहली बार जिस दिन ये घटना हुई अगले उसी दिन वहां पे कहा गया कि साहब हम जांच करेंगे, फिर एक प्रोसेस चला और अभी भी चल रहा है। यहाँ अलग बात है कि यहाँ जो अपोजिशन है वो कह रहा है इससे कोई नतीजा नहीं निकलेगा, लेकिन अगर हम आवाम की बात करें उसको बहुत उसके पास एक पॉजिटिव साइन है, गवर्नमेंट पॉलिटी है कि हमें पाकिस्तान को मौका देना चाहिए, गवर्नमेंट कह रही है कि साहब ये बहुत बेहतर चीज हो रही है, ये एक अच्छी बात है कि जब हम, और ये लड़ाई हम किसी नाम से नहीं लड़ रहे हैं, कोई नाम से नहीं लड़ रहे हैं, एक टेंडेंसी से लड़ रहे हैं, और ये तय है कि टेररिज्म पाकिस्तान को भी इतना नुकसान पहुंचा रहा है, हिंदुस्तान को पहुंचा रहा है, और जब पाकिस्तान इतनी शिद्दत से उसके खिलाफ वहां काम कर रहा है तो जाहिर तौर पर ये दोनों के हक में है। हिंदुस्तान में बहुत ही इसका आप समझिए वेलकम है, और मुझे लगता है कि ये जो रिश्ते आगे आने वाले दिनों में बेहतर होने की ओर बढ़ेंगे। यहाँ तक कि ये जो छोटी वारदातें भी थी, हमको ये लगता था कि कोई वारदात होगी तो चीजें बिगड़ने में आएंगी, लेकिन गवर्नमेंट से लेके पॉलिटिकली भले कहा गया जी।
प्रताप साहब, हम आपको दोबारा आपको टेलीफोन करते हैं, आपकी लाइन में थोड़ी सी डिस्टॉर्शन है, हम आपको जी बिल्कुल हम आपको दोबारा जहमत देते हैं, आपकी आवाज़ हम तक सही नहीं पहुंच पा रही। अनवर इकबाल साहब, बहुत अच्छा, एक लिहाज से बड़ा रिजनेबल और बैलेंस रिएक्शन रहा है। ये वाकया बड़ा था, एक मिलिट्री उनकी अड्डे के ऊपर, फिजाइया के अड्डे के ऊपर अटैक किया जाना, लेकिन उसके बाद जो रिएक्शन था वो बड़ा कैलकुलेटेड रहा दोनों तरफ से और बड़ा मोहतात रहा। क्या ये पहली बार ऐसा हुआ है, या वाकईतन इसको इस तरीके से देखा जा सकता है कि अब एक सीरियस पॉलिटिकल विल है दोनों अतराफ में, और वो ये समझते हैं कि अगर नॉन स्टेट एक्टर्स या ऐसी फोर्सेस जो नहीं चाहती हैं कि ताल्लुकात बेहतर हों, तो उनका कोई एक्शन वाकईतन इन दोनों मुल्कों को एक दूसरे से दूर ना ले जाए? और वो
बड़ा आपने जैसे कहा कि ये मस्बत काम हुआ है और बहुत अरसे बाद हुआ है, पहले भी एक आध दफ़ा पाकिस्तान और भारत ने ऐसी कोशिशें की हैं, और लेकिन इस दफ़ा लगता है कि दोनों एक दूसरे को समझने की कोशिश कर रहे हैं। जैसा कि प्रताप साहब ने कहा कि भारत में पहली दफ़ा इस बात को महसूस किया जा रहा है कि पाकिस्तानी इस जंग के मामले में सीरियस हैं, और उसको अप्रिशिएट भी किया जा रहा है। असल में जो भारत में मैं समझता हूँ जिस बात को समझने की ज़रूरत है वो ये है, एक तरफ हुकूमतें होती हैं और हुकूमती अदारे होते हैं, और एक तरफ होती है अवाम, इनको वो जनता कहते हैं, और अवाम बज़ाहिर तो पावरलेस नज़र आते हैं लेकिन उनकी पावर बहुत होती है। जब अवाम की, जनता की सोच तब्दील होनी शुरू हो जाए तो फिर जल्द या बदेर उसका असर ज़रूर हुकूमत की पॉलिसी पे होता है, और इस वक्त अगर पाकिस्तान में आप देखें तो अवाम की सोच जो है वो दहशतगर्दी के ख़िलाफ़, टेररिज्म के ख़िलाफ़ हो गई है। आप ये देख लें कि किसी किस्म के भी जो दहशतगर्द अदारे हैं उनको लोग पसंद नहीं करते हैं पाकिस्तान में।
काफ़ी अवामी सतह पे भी आप ये समझते हैं कि जो भी जिहादी ग्रुप्स होंगे या लोग होंगे उनके खिलाफ नापसंदीदगी है। कामरान बुखारी साहब, आपके ख्याल में दिल्ली और इस्लामाबाद दोनों ने पठानकोट के हमले के बाद जिस तरीके से रिएक्ट किया है, आज प्राइम मिनिस्टर साहब का स्टेटमेंट एक बार फिर क्या उसी बात को इंडोर्स करता है कि दोनों मुल्क नहीं चाहते हैं कि नॉन स्टेट एक्टर्स उनके दरमियान को बहुत बड़ा रखना डाल सकें?
जी, ये इस मोड़ तक पहुंचते पहुंचते बड़ा वक्त लगा है। अगर आप देखें तो ये सफर शुरू हुआ था सन 2001 में, जब पहली दफा जो है वो भारतीय पार्लियामेंट के ऊपर दहशतगर्दों ने हमला किया था, और उसके बाद श्रीनगर में जो कश्मीर की स्टेट असेंबली है उस पर भी हमला हुआ, फिर बहुत कशीदगी हो गई, यहाँ तक कि आलमी जो मीडिया है उसने ये कहना शुरू कर दिया कि जी राइवल न्यूक्लियर राइवल्स ऑन द ब्रिंक ऑफ एक्सचेंज, तो इस तरह की जो बातें थी। फिर वहां से हालात बेहतर कुछ हुए, फिर 2008 का सानिया हुआ मुंबई हमलों का, उसके बाद फिर कशीदगी पैदा हो गई। तो मैं समझता हूँ कि ये जितना तवील अरसा दोनों जो है ना अपना हुकूमतों ने, दोनों रियासतों ने तय किया है, उसके नतीजे में जो है अब वो बेहतर तौर पे एक दूसरे को समझने की कोशिश कर रहे हैं। पाकिस्तान के अंदर भी आहिस्ता आहिस्ता ये बात सामने आ रही है कि जो है ये जो इंटरनल थ्रेट है, ये भारत की तरफ से जो हमारा हिस्टोरिक थ्रेट परसेप्शन है उससे ज्यादा है।
सही।
फिर ये है कि भारत के अंदर जो एक वो अदम एतमाद का था कि जी ये पाकिस्तान जो है वो डबल गेम खेल रहा है, ठीक है थोड़े बहुत दहशतगर्दों को वो जो उनके इलाकों में हमले करते हैं उनको मारपीट देते हैं, लेकिन जो दहशतगर्द हमारे ऊपर हमला करते हैं या अफगानिस्तान में जाके हमला करते हैं उनको उन्होंने खुली छूट दे रखी है, ये तासुर भी अब जायल होता हुआ नजर आता है। अब वहां से ये जो है जो इशारे यही मिल रहे हैं कि वो अब जैसे अनवर भाई ने कहा कि भाई वो समझने की कोशिश कर रहे हैं, तो ये एक इब्तदाई मरहलात में जो है मामला है, तो अल्लाह करे कि जो है ये तोड़ पहुंचे और मजीद फिर इस पे जो है एतमाद की फिजा पैदा हो, ताकि ये जो नॉन स्टेट एक्टर्स हैं चाहे वो किसी किस्म के भी हैं, वो जो पहले से हालात بہت کشیدہ ہیں ہسٹورکلی, ان کو مزید خراب نہ کر پائے.
پرتاب صاحب آپ کا ایک بار پھر خیر مقدم, آپ دوبارہ ہمارے ساتھ ٹیلی فون پہ ہیں. آپ سے میں یہ جاننا چاہوں گا کہ یہ جو پیش رفت ہے جس کا تذکرہ آپ نے کیا ہے کہ بڑی میچورٹی ہے اور پہلی بار ایسا ہوا ہے, تو اس کی کیا وجہ ہے؟ کیا واقعتاً ایک پولیٹیکل میچورٹی آ چکی ہے, انٹرنیشنل پریشرز ہیں یا باقی جو اسٹیک ہولڈرز انگیج ہو چکے ہیں وہ ہے, یا اس کے ساتھ ساتھ جو اقتصادی یا معاشی جو اہداف ہیں دونوں ملکوں کے سامنے اور خاص طور پہ پاکستان اور چائنا سے لنکڈ جو کچھ اکنامک ڈیولپمنٹس ہو رہی ہیں, چائنا پاکستان اکنامک کوریڈور بھی ہے, وہ بھی مجبور کر رہا ہے کہ دونوں ملکوں کو اپنے اقتصادی معاملات کو, معاشی معاملات کو سامنے رکھتے ہوئے میرا خیال ہے نفرت یا اس طرح کی سیاست سے دور رہنا ہوگا.
ابھی جیسے بھائی نے میرے کہا, اور سچ یہ ہے جو عوام کی پاور ہے, آپ دیکھیے آج یہاں بات ہو رہی ہے کہ انکیوبیشن سینٹر بنائے, آج بات ہو رہی ہے کہ پرائم منسٹر کہہ رہے ہیں اسٹارٹ اپ انڈیا, اسٹینڈ اپ انڈیا. جو ینگ جنریشن ہے وہ یہاں تک کی جو یہاں کے کمرل ڈسپیوٹس ہیں 92 کا, جسے بابری مسجد جیسے معاملے ہیں, جو بہت ینگ لوگ ہیں, اب ان ساری چیزوں سے ٹیررزم دائیں بائیں وہ دنیا کے ساتھ جا رہے ہیں, وہ گلوبل اکانومی, گلوبل مارکیٹ, گلوبل چیزوں کو دیکھ کے بڑھنا چاہ رہے ہیں. ان کو یہ لگتا ہے کہ اور اب یہ چیز پولیٹیکلی بھی سمجھا جا رہا ہے. آپ دیکھیے کہ ایک پارٹی جو موجودہ پارٹی جو گورنمنٹ میں ہے, ان کی پہچان تھی کہ یہ ریلیجن کی پالیٹکس کرتے ہیں, ان کی پہچان تھی کہ یہ مندر مسجد کے جھگڑے کرتے ہیں. یہ بدل گئے ہوں میں ایسا نہیں مانتا, لیکن اگر آپ دیکھیں تو یہ باقاعدہ روز کے ان کے جو دوسرے اسٹیٹمنٹ ہیں وہ پروگرس کے, جابس کے, ترقی کے, ان ساری باتوں کو کر رہے ہیں. عوام بھی اسی لیے, یگسٹرس اسی لیے, ایک نوجوان ہندوستان جیسے کہتے ہیں کہ 65% کے اراؤنڈ یہاں پہ کس طرح سے جو ٹینڈنگ ٹو 40 جو پاپولیشن ہے وہ اتنی زیادہ ہے یہاں پہ, تو اب وہ سارے لوگ, تو یہ سیاست کی ضرورت بھی ہے, آج کی ضرورت بھی ہے, اور دونوں ملکوں کی ضرورت بھی ہے, اور ہیومینٹی کے لیے بھی ضروری ہے کہ ہم یہ جو غلط چیزیں ہیں اس کو ہٹائیں. اور کیونکہ پھر ان کا اعزاز افضل صاحب کا خطا اس کی دو لائن ہے کہ وقت آ گیا, یہ وقت آ گیا ہے کہ ہم فیصلہ کریں بستی میں ہم رہیں گے کہ دہشت پسند لوگ. تو اب بالکل یہ بھی چیز ہے کہ بہت ایک راستہ نہیں بن رہا ہے. میں تو بہت آپٹیمسٹک آدمی ہوں, میں اگلے 15-20 سال میں بالکل دیکھ پا رہا ہوں کہ یہ دونوں ملک دنیا کے ان تمام ملکوں کی طرح, اور یہ ہم اپنے سمے میں دیکھ کے جائیں کہ طرح یہ فری زون ہو, اور اگر آپ اس پہ ووٹ ڈلوائیں کہ یہ ان ملکوں میں فری زون ہونا چاہیے, تو میں دعویٰ کرتا ہوں کہ ہندوستان کی جانب سے کہ ایک بڑی میجورٹی کا ووٹ اس پہ پڑ کے آئے گا.
یہ تو خیر بہت آپٹیمزم ہے انور اقبال صاحب کے, اگر ایک فری زون کی بات ہو تو ان کا یہ کہنا ہے اس پہ اگر ریفرنڈم ہو تو بڑی تعداد میں لوگ اس کی حمایت کریں گے. عوامی سطح پہ ویسے یہ ایک فیلنگ سینٹیمنٹ ہے دونوں طرف.
دیکھیں اصل بات یہ ہے کہ ہمارا ایک دوسرے کے بغیر گزارا نہیں ہے, آپ اپنے پڑوسی بدل نہیں سکتے. اور پھر یہ ہے کہ بھائی آپ بہت دور نہ جائیں, آپ پاکستان کے اندر سفر کر رہے ہوتے ہیں, اسلام آباد سے کتنی دور ہے ٹیکسی لا ساتھی ہے نا, 20 کلومیٹر ہے, اور وہ ایک بہت بڑی تہذیب کی نشانی ہے جو مسلمان تہذیب نہیں تھی لیکن ہماری تہذیب تھی, اور ہماری تہذیب اس قدر تھی کہ جو آپ کو کاسٹ نیم اس وقت ہوتے ہوں گے ان لوگوں کے جو وہاں رہتے تھے, آج بھی وہی لوگ رہ رہے ہیں, کیونکہ پنجاب میں ہمارے بڑی اچھی بات ہے کہ پنجاب میں جو وہ جو ہندو کاسٹ نیم ہے پرانے وہ ابھی استعمال اسی طرح استعمال ہوتے ہیں, تو آپ صرف ان کے نام دیکھیں تو پتہ لگ جاتا ہے کہ یہ وہی لوگ ہیں کہیں باہر سے نہیں آئے. تو ٹھیک ہے انہوں نے مذہب چینج کر لیا, تو آپ ایک دوسرے کے بغیر رہ نہیں سکتے. بھارت کو بھی اس طرح میرا خیال ہے سمجھنی چاہیے اس بات کو کہ اچھا ٹھیک ہے پاکستان سے ٹیررزم ہو رہی ہے, ایک اپروچ ہے کہ اس سے ریلیشن توڑ کے بیٹھ جاؤ, اسے کر کے آپ نے دیکھا اسے حالات نہیں طے پاتے. تو دوسری صورت یہ کہ پاکستان میں جو لوگ ٹیررزم کے خلاف ہیں ان سے سمبندھ بنا کے مل کے کام کرو, اور پاکستان کو بھی یہی رویہ رکھنا چاہیے
کو ایگزسٹنس کا, اسی میں بقا ہے. چند سیکنڈ کی ایک بریک لے لیتے ہیں, بریک کے بعد شیخ روئے لسکر صاحب ہمیں جوائن کریں گے, چیئرمین ڈیفنس کمیٹی آف نیشنل اسمبلی, پاکستان مسلم لیگ نواز سے ان کا تعلق ہے. چند سیکنڈ کی ایک بریک کے بعد واپس آتے ہیں اور اس گفتگو کا سلسلہ جاری رکھتے ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA, ہم سے رابطہ کیجیے, urduvoa.com پر. واٹس اپ پاکستان,
क्या सीन है पाकिस्तान, उर्दू voa.com।
प्रोग्राम जहारंग में आपका खैर मकदम, मैं हूं असद हसन और प्रोग्राम के इस हिस्से में हम बात कर रहे हैं पाकिस्तान भारत ताल्लुकात के पस मंजर में, और हमारा जो सेगमेंट इसी के साथ शुरू होगा उसमें अफगानिस्तान के अंदर एंड्योरिंग पीस कैसे आ सकता है अफगानिस्तान के लिए, और इंटरनेशनल अमेरिकन फोर्सेज के लिए जो नॉमिनी है मौजूदा सदर बाराक ओबामा के और उनकी इंतजामिया के, वो अपनी तौसीक के लिए उनकी गुज़श्ता रोज़ सेनेट की आर्म्ड सर्विसेज कमेटी के सामने उनकी शहादत थी, उनकी गवाही थी वहाँ पे, और उसमें उनके जो स्टेटमेंट्स आए हैं उनमें उनका ये कहना था कि पाकिस्तान का किरदार अफगानिस्तान के अंदर एक देरपा अमन के क्याम के लिए बहुत ज़रूरी है, और साथ साथ उन्होंने ये भी रेफरेंस दिया है कि पाकिस्तान का अपनी जो फौजों का फाटा के अंदर ऑपरेशन है उससे ये लगता है कि दहशत गर्दों की या तालिबान अस्करियत पसंदों की जो सलाहियत है उन एरियाज़ को अपनी सेफ हेवन बनाने की वो बहुत हद तक रिड्यूस हो चुकी है, और इस तरह वो ये चाहते हैं कि पाकिस्तान का तावन मजीद आगे बढ़ता रहे। अनवर इकबाल साहब हमारे साथ मौजूद हैं और कामरान बुखारी साहब हमारे साथ हैं। प्रताप साहब, वंशी साहब, आपसे आपके साथ हम शुक्रिया के साथ आपसे हम इजाज़त चाहेंगे, आपका बहुत शुक्रिया आपने हमें ज्वाइन किया। शेख रोयल असगर हमारे साथ मौजूद होंगे इस सेगमेंट में। अनवर साहब, आपका जो मैंने इंट्रो देखा खासतौर पर, उसमें आपने कहा उनकी जो उनका स्टेटमेंट था या उनकी उसको यहाँ हियरिंग जिसको हम कहते हैं समाप्त थी, कि पाकिस्तान को एनलिस्ट करना चाहिए है कि वहाँ पे अफगानिस्तान के अंदर टेररिस्ट को दहशतगर्दों को शिकस्त देने के लिए, किस तरह का तावन वो पाकिस्तान से एक्सपेक्ट करते हैं?
यानी वो ये कह रहे हैं कि पाकिस्तान को साथ लेकर चलना चाहिए। तावन तो है लेकिन उन्होंने लफ्ज इस्तेमाल किया एनलिस्ट करना यानी साथ लेकर चलना, और उसमें आप ये देखें कि आगे बयान में उन्होंने कहा है कि दहशतगर्दी के खिलाफ जंग जीतने के लिए ज़रूरी है कि अफगानिस्तान और पाकिस्तान मिलकर काम करें, और अब देखें पाकिस्तान में भी ये रियलाइजेशन आई है, पाकिस्तान भी यही चाहता है, इसलिए कि एक हमारे साथ अब एक अजीबोगरीब बात जो हुई है वो ये हुई है कि अब वहाँ अफगानिस्तान के अंदर दहशतगर्दों के अड्डे बन गए हैं और वहाँ से अब हमें टारगेट किया जा रहा है, तो हमें भी वही शिकायत होगी जो अफगानिस्तान को हमसे शिकायत थी। अब अगर दोनों तरफ अड्डे हैं, दोनों मुल्कों पर हमले हो रहे हैं, तो उसका इलाज यही है कि दोनों मिलकर काम करें। दूसरी बात यह है कि पाकिस्तान जो पश्तून इलाके हैं अफगानिस्तान के, और वो हमारे पश्तून इलाकों से मिलते हैं, और फिर ये छोटी मोटी मिलाप नहीं है, छोटा मोटा मिलाप नहीं है, हमारे यहाँ पश्तूनों की आबादी अफगानिस्तान से ज़्यादा है, तो वहाँ जो कुछ भी होगा अफगानिस्तान में उसका असर हमारे इलाकों पे होगा, और हमारे इलाके में जो कुछ होगा उसका अफगानिस्तान पे असर होगा, लिहाजा एक दूसरे को साथ लिए बगैर जो है ये जंग जीती नहीं।
लेकिन ये तो खैर ये तो एक ऐसा स्लोगन है जो बड़ी शायद जब से ये अफगानिस्तान के अंदर इंटरनेशनल फोर्सेस गई हैं तब से हम सुन रहे हैं, लेकिन उसमें रुकावटें क्या हैं? शेख रोयल असगर साहब हमारे साथ हैं, चेयरमैन डिफेंस कमेटी नेशनल असेंबली। अनवर इकबाल साहब हमारे साथ मौजूद हैं सेगमेंट में, और कामरान बुखारी साहब जियो पोलिटिकल एक्सपर्ट और मिडिल ईस्ट एंड साउथ एशिया। शेख रोयल असगर साहब आपका बहुत शुक्रिया। इससे पिछला जो हमारा सेगमेंट था, मैं इस पर अफगानिस्तान वाली सूरत हाल पर आने से पहले चाहूँगा कि आप उस पर ज़रा अपना एनालिसिस भी हमें दीजिए। प्राइम साहब का एक तो ये एतमाद कि जो दहशत गर्द हैं उनकी हमले करने की सलाहियत बहुत जल्द ख़त्म हो जाएगी, इस वक्त भी बहुत महदूद हो चुकी है, इसकी वजह बताइएगा, क्या इन्फॉर्मेशन हो सकती हैं, क्या एनालिसिस हो सकता है? लेकिन तनकीद दूसरी तरफ अपनी जगह मौजूद है कि नेशनल एक्शन प्लान के तहत डिसमेंटल तो दहशत गर्द ज़रूर हुए हैं, लेकिन उनके ना तो बयानियों को डील करने की कोशिशें हो रही हैं, उसमें एक रेफरेंस लाल मस्जिद का भी है आपके सामने, आज ही की खबरों में वो हेडलाइंस के अंदर मौजूद है, आप बताइएगा उनके एतमाद की वजह क्या है?
देखिए पहली बात तो आप ध्यान में रखें कि असल कहने का मकसद ये था कि जो मामलात यहाँ से ऑपरेट हो रहे हैं हमारे ट्राइबल एरिया से उनको एलिमिनेट कर, अब सेकंड फेज आता है आपका, तो ताकि अब मसायब में हम शिकार हैं। एक तो अभी आप एनालिसिस सुन रहे थे कि बहुत सारे ठिकाने अफगानिस्तान के अंदर बन गए हैं और वो ठिकानों से अब हमले किए जा रहे हैं, अभी रिसेंटली आपके सामने क्या सदा का वाक्य आपके सामने, और ये सारे का सारा अपडेट हुआ वहां से अफगानिस्तान से, और उसके बकायदा एविडेंस भी दे दिए गए। अब ये मुमकिन नहीं है कि देखे ना, मतलब आप, मैं आपकी बातें सुन रहा था, हर वक्त हमें ये कहा जाता है कि आप तावन आपका चाहिए, आपका हमें मजीद तावन चाहिए, क्या आप हमसे चाहते क्या हैं? नजर आपके आज तक के जो मामलात हैं उनको हम आज भुगत रहे हैं, और ये भुगतते रहेंगे उस वक्त तक जब तक हम अपने होश व खवास से अपने फैसले खुद नहीं करेंगे। अब जहां तक हमारे इंटरनल मामलात हैं वो इंतहाई खतरनाक है। मैं बारह कई दफा ये बात कह चुका हूँ कि उनसे एक्सटर्नल दुश्मन से ज्यादा जो हमारे इंटरनल दुश्मन है जिनको हमने साला साल यहाँ पे पनपने की एक इजाजत दी थी या उनको एक फ्री हैंड दिया हुआ था वो इंतहाई खतरनाक है। जैसे एक अभी आपने हल्का सा इशारा वो लाल मस्जिद वाले मौलवी जो है वो
बुरका
मतलब आपने जो अर्शाद फरमाया है ये एक एलिमेंट है जो यहाँ पे इंतहाई खौफनाक सूरत अख्तियार कर गया। वो एक शोबा जिंदगी में नहीं है वो मुख्तलिफ शोबा जिंदगी में चला गया
सलाहियत
कर गया
सही।
एक माइंड सेट है ना जी। अब उस माइंड सेट से लड़ने के लिए आपको एक वक्त दरकार है उसमें आपको फाइनेंशियल दरकार है उसमें आपको मॉडर्न टेक्नोलॉजी दरकार है। अब देखें मैं आपको
लेकिन ये बात प्राइम मिनिस्टर साहब भी तो कह सकते हैं ना। वो तो कह रहे हैं कि हम तो उनके बयान से तो ये तासर मिलता है कि जैसे बहुत करीब है पाकिस्तान उस फतह के लेकिन आपकी बात बहुत हकीकत पसंदाना है एनालिसिस यही है कि वो मुश्किल है। लेकिन इस रेफरेंस में एक और काउंटर क्वेश्चन भी करने दीजिए तो अब क्या वो बयानिया बदल चुका है जैसे आपने कहा कि बावजूद उन लोगों को पनपने का मौका दिया गया है पाकिस्तान के अंदर तो क्या अब वो तब्दील हो चुका है रियासत की सतह पे।
अब देखे ना अब मसला देखे अब मसला ये है कि जिस तरह की एक उनकी यहाँ पे कार्रवाइयां थी अब उनमें बहुत बहुत ज्यादा मैं ये नहीं कहूंगा कि 100% उसमें कोई कमी आ गई लेकिन आप देखेंगे कि अगर माजी से इसका मुआवजा करें तो बहुत ज्यादा फर्क महसूस होगा आपको
सही।
लेकिन इसके लिए काम करना होगा वहां पे अमेरिकन फोर्सेस को। अमेरिकन फोर्सेस अगर अपने मतलब अपने मकसद के लिए काम कर रहे हैं तो फिर वो तो खुदा खैर करे तो उसका तो कोई हमारे पास इलाज नहीं है। लेकिन इतनी मॉडर्न टेक्नोलॉजी के बावजूद भी अगर वहां पे वो स्ट्राइक नहीं कर पा रहे हैं अगर उनको पाकिस्तान के अंदर जो लोग हैं वहां पे आके ड्रोन हमला होता है और वहां पे लोगों मार देते हैं दहशत गर्दों को तो जहां वो बैठे हुए हैं बरसात बरस से वहां पे उनको ये अपनी उस टेक्नोलॉजी से नजर नहीं आता।
सही तो ये मैं जरा कामरान बुखारी साहब के पास चलता हूँ एक सेकंड हमारे साथ रहिएगा कामरान बुखारी साहब।
मैं आखिर में एक लफ्ज कैसे आपके आपसे जाना चाहूंगा कि इसमें डिस्टॉर्शन और इसमें को ब्रेक आ रही है कि इसमें का बुरा ना माने कोई तो मैं ये कहूंगा कि ये फिर शायद पाकिस्तान को कमजोर करने की साजिश है जिस साजिश को इंशाल्लाह हमारी फौज पाकिस्तान और हमारी टेक्नोलॉजी हमारी एक जो करेज है वो कभी भी इसको पूरा नहीं होने देगी। हम इसके साथ
आप अगर सिर्फ दो मिनट हमारे साथ मजीद रहें इसको दूसरे जाविये से भी देखा जा सकता है कि ये पाकिस्तान के ऊपर बहुत ज्यादा इनसार है पाकिस्तान की सलाहियतों का एतराफ भी है। कामरान बुखारी साहब ये एक नुकता उठाया पहले भी इस पर बात करते रहे कि सिर्फ पाकिस्तान ही क्यों जब आप नेटो के बैनर तले 100 मुल्कों की फौज अफगानिस्तान के अंदर लड़ती रही है और आज भी वो एतराफ करती हैं कि वहां पे एक तो प्रेजेंस भी बढ़ानी होगी उसका फॉर्मेट मुख्तलिफ होना होगा तो सिर्फ अकेला पाकिस्तान क्या क्या कर सकता है इंटरनेशनल फोर्सेस के लिए पूरी इंटरनेशनल कम्युनिटी के लिए।
लेकिन मैं ये नहीं समझता कि कोई ये कह रहा है कि अकेला पाकिस्तान जो है इसकी सारी जिम्मेदारी ले ले ये सही नहीं है। पाकिस्तान का एक रोल है और अहम रोल है। पाकिस्तान खुद कहता है कि उनका अहम रोल है अमरीका कहता है कि उनका अहम रोल है दुनिया की कोई ऐसी ताकत नहीं है यहाँ तक कि अफगान हुकूमत भी कहती है कि पाकिस्तान का अहम रोल है भारत भी कहता है कि पाकिस्तान का अहम रोल है। तो इस जिम्मेदारी पूरी की पूरी नहीं डाली जा रही सिर्फ ये कहा जा रहा है कि पाकिस्तान का चूंकि जुग्राफियाई कल्चरल एथनिक लिंकेजेस हैं हिस्टोरिक लिंकेजेस हैं तो उस वजह से कहा जाता है कि पाकिस्तान का एक अहम रोल है। जहां तक बात है नेटो की और उनकी सलाहियतों की और टेक्नोलॉजी की और वसाइल के होने की देखें ये कोई बात ढकी छुपी नहीं है कि एयर पावर जो है उसकी बहुत शदीद लिमिटेशंस हैं कंस्ट्रेंट्स हैं। अभी तक देखें दाइश जो है वो फैलती जा रही है बावजूद इसके कि उनके ऊपर फिजाई हमले हो रहे हैं। फिजाई हमले कुदरती तौर पे उनकी सलाहियत जो है वो महदूद होती है वो महदूद गेंद जो है मुयसर करते हैं। अब जहां तक जो है ताल्लुक है कि भाई इंटेलिजेंस एजेंसीज और ये देखें सिग्नल इंटेलिजेंस इलेक्ट्रॉनिक इंटेलिजेंस भी एक हद तक आपको इंफॉर्मेशन देती हैं। ह्यूमन इंटेलिजेंस अगर ऑन द ग्राउंड ना हो तो उससे जो है ये नहीं तसव्वुर कर लेना चाहिए कि भाई देखिए उनके पास थी तो वो नहीं कर पाए और फिर हम क्या कर सकते हैं। ये इन सारी चीजों को उनके सियाक व सबाक में समझने की जरूरत है।
सही जी जी
के देखें लड़ाई हमारे आंगन में हो रही है हमारे कोर्ट यार्ड में हो रही है तो जाहिर है फिर हमारा किरदार जो है बड़ा बनेगा और दुनिया तवक्को भी हमसे करेगी कि हम अपना किरदार अदा करेंगे। इसलिए पाकिस्तान से कहा जाता है कि लड़ाई हमारे आंगन में हो रही है।
जी शेख रुहेल असगर साहब आप हमारे साथ हैं।
बात यह है कि ये बात तो कही जाती है कि हमारे आंगन में हो रही है हमारी लड़ाई हो रही है लेकिन आप ये समझ सकते हैं कि पाकिस्तान किस किस कितना नुकसान उठाया, जानी और माली भी, और रत्ती बराबर किसी किस्म की सपोर्ट नहीं की गई। और जो सपोर्ट की जा रही थी, जो एक हमारे मुंह काले थोपी जा रही थी, वो बंद कर दी गई। और पिछले कई ऐसे वर्षों से पाकिस्तान अपने सोर्सेज से ये सारी जंग लड़ा, और जंग मुसलत किसने की, वो जो हमारे क्रॉस बॉर्डर बैठे हुए हैं। और ये आज की बात नहीं है, ये आप देखें ना जरा, आप इसको आप समझे ना इस तारीख को। हमें बार बार ये कहा जाता है कि हमारा दामन दरकार है, हम हमारा इन्फ्लुएंस बहुत ज्यादा है, और उसके बाद जब
नहीं, लेकिन शेख साहब कथा कलामी की माफी, लेकिन यहाँ तो इस वक्त तो इंटरेस्ट बड़े कॉमन नहीं हो जाते। जो अमेरिका का इंटरेस्ट है, जो अफगानिस्तान का इंटरेस्ट है, वो पाकिस्तान का भी है। सेंचुरीज को तो पाकिस्तान भी यकीनन जो है ना वो इनकरेज नहीं करेगा कि किसी की सेंचुरीज हो वहाँ पे।
ये हमारा हमेशा से अमेरिकन इंटरेस्ट रहा है
जी।
आप 80 की दहाई में देख लीजिए, तब भी अमेरिकन इंटरेस्ट था। रशिया के साथ भिड़ा दिया गया पाकिस्तान को, और पाकिस्तान बगैर सोचे समझे उसमें कूद गया, उस तालिबान थे, और उसी वही तालिबान फिर अलकायदा।
यहाँ तक तो आपकी बात दुरुस्त है, लेकिन अब मिलिटेंट फोर्सेस का खात्मा, वो तो पाकिस्तान का भी अपना मफाद है ना। अगर अमेरिका का मफाद है पाकिस्तान का, यहाँ तक रशिया और चाइना का भी,
वो मिलिटेंट फोर्सेस बनने के वामिल क्या थे? अब वो तो
एक्नॉलेज भी किया गया, वो तो माना गया ना कि हमारी ये गलत।
मैं अगर पॉलिसी मेकर्स में हूँ, मैं तो कम अज कम इन चीजों अवॉइड करूँ। मैं तो सिर्फ अपने घर की हिफाजत करना अपनी जिम्मेदारी समझता हूँ। मुझे इसमें कोई पड़ी नहीं है कि किसी के अगर मामला है, किसी के घर में आग लगी है तो मैं जाकर उसको बुझाता फिरूं, मुझे जरूरत नहीं।
अनवर इकबाल साहब, मैं शेख साहब
अपने हाथ भी आप जख्मी होंगे बस
जी। शेख साहब जो अमेरिका कह रहा है वो यकीनन यही कह रहा है कि अपने घर की हिफाजत प्रायोरिटी।
देखिए जी, मैं सच्ची बात है, बुरा माने या अच्छा माने, मैं इनकी बातों पे आने वाला नहीं हूँ। मुझसे तो आप इनसे,
शेख साहब वो दुरुस्त है, आप उनकी बातें
हमेशा हमेशा चोट खाइए इनसे।
शेख साहब आप उनकी बात ना माने, लेकिन आप ही की बात को आगे बढ़ाते हैं। अगर पड़ोस में आग लगी हुई है, जैसे आप कह रहे हैं कि आग लगी हुई है, तो आपका बिल्कुल इमीडिएट नेबर है आपका, आपका उनका उनकी दीवार मिलती है, तो आग आपके घर पे भी लग गई है वहां से लग के।
मैं वही कह रहा हूँ ना कि ये आग लगी कैसे, यही तो मैं आपसे पूछ रहा हूँ ना।
वो तो मान लिया उन्होंने,
तो उन्होंने भी मान लिया, लेकिन आग को
क्या बुझाना
भी तो है। सिर्फ अपनी हद तक है ना। अब देखिए, मैं आपको ये गुजारिश करता हूँ कि आज जो हमने एलिमिनेट किया अपने हाथ से सबको, हम बार बार इनसे कहते रहे कि आप अपनी सरहद को आप सिक्योर करें, यहाँ के हमारे यहाँ आके इंसर्जेंसी होती है और लोग आके यहाँ पे हमारे यहाँ पे आके हमले करते हैं। तो उसके बाद मतलब एक जरा बराबर वहां पे कोई इसके डिफेंड किए कुछ नहीं किया गया। रिसेंटली आप रिसेंटली, मैं उसकी बात नहीं कर रहा, मैं एपीएस की बात नहीं कर रहा, मैं रिसेंट बात कर रहा हूँ, ये भी वहां से ऑपरेट किया गया। तो किस वो कितना वो फोर्सेस जो सारी दुनिया की फोर्सेस वहां बैठी हुई है,
और रॉयल साहब अब यही बातें, बिल्कुल यही बातें,
मॉडर्न टेक्नोलॉजी उनके पास है। तो इसका मतलब है कि मैं तो फिर ये कहने पे हक बजाना हूँ कि ये सब कुछ उनकी वजह से हो रहा है,
दुरुस्त है। सुने तो सही ना, यही बातें कांग्रेस की हियरिंग में परसों उनकी तरफ से पाकिस्तान के खिलाफ कही गई कि हमने बार बार कहा, मुसलसल पाकिस्तान से कहते रहे गुजशत 14 साल में कि जी आपकी तरफ से फाटा से कार्रवाई हो रही है अफगानिस्तान में, पर पाकिस्तान ने कुछ नहीं किया और हक्कानी नेटवर्क की परवरिश करता रहा। तो अब ये वक्त आ गया है कि दोनों तरफ से इल्ज़ाम तराशी रुके और मिल के इस लड़ाई को लड़ने की कोशिश करें।
मैं तो गुजारिश कर रहा हूँ ना जी कि हम तो करने को तैयार है, लेकिन बाहर हम ये जो कांग्रेस वाले कहते हैं, ये दूसरे लोग कहते हैं, उनको जरा ये देखना चाहिए, उनको सोचना चाहिए कि ये छोड़ के कौन गया था सारी चीजें, ये छोड़ के जाने वाले जो हैं आज इसको तमाशा बना के बैठे।
तो शेख साहब मैं मुख्तसर इसको समाप्त करना चाहूंगा, ये जो आपके ख्यालात हैं, ये आपके ख्यालात हैं, ये पाकिस्तान की रियासत हुकूमत भी इसी तरह से सोच रही है और अमेरिका को इसी तरह से रिस्पॉन्ड करेगी, लेट्स से कि अब ये बकायदा ऑफिशियल डिमांड की जाती
है। मेरी अगर कहीं पॉलिसी मेकर्स में अमल दखल हो तो मैं ये कहूं,
सर अगर ये पाकिस्तान का पार्लिमानी निजाम है तो आप पाकिस्तान की एक इंतहाई अहम पार्लिमानी कमेटी के चेयरमैन हैं, डिफेंस कमेटी के चेयरमैन हैं आप, तो हम ये एक्सपेक्ट करते हैं कि फिर तो आप डिफेंस मिनिस्टर से भी ज्यादा आपकी रिकमेंडेशन को फॉलो करना होगा, डिफेंस मिनिस्टर को भी और पूरी जो पॉलिसी।
गुजारिश कर रहा हूँ ना जी, हमारी असल में आपको थोड़ा सा गुजारिश कर दूँ, डिफेंस कमेटी का मैं चेयरमैन जरूर हूँ, लेकिन डिफेंस कमेटी के चेयरमैन होने की चीज़ें मैं रिकमेंडेशन कर सकता हूँ
जी,
उन पर अपनी मसलत नहीं कर सकता।
सही, बहुत शुक्रिया।
मेरी अपनी जी बिल्कुल ऑब्जर्वेशन हो सकती है, मेरी अपनी राय हो सकती है, गवर्नमेंट आप कैसे सोचती है, काश मैं उनके साथ उनकी पॉलिसी मेकिंग में होता तो डेफिनेटली मैं उनको कन्विंस करता कि ये आप मेरी पॉलिसी पे काम करें।
بہت شکریہ شیخ روحیل اصغر صاحب, آپ نے ہمیں جوائن کیا, چیئرمین ڈیفنس کمیٹی آف نیشنل اسمبلی, آپ ہمارے ساتھ تھے. چند سیکنڈ کی ایک بریک لیں گے, بریک کے بعد ہم واپس آئیں گے اور بات کریں گے جنیوا مذاکرات پہ. انور اقبال صاحب ہمارے ساتھ ہوں گے اور کامران بخاری صاحب, مزید کامران بخاری صاحب آپ سے ہم 5 منٹ لیں گے, اس کے بعد پھر ہمارا اگلا سیگمنٹ شروع ہوگا, لیکن پہلے ایک بریک.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ, کیا اس کی وجہ اسلاموفوبیا ہے؟ کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں, لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہے.
کوآپریشن ود کنٹریز لائک پاکستان, وی آر آلریڈی پارٹنرنگ ود ان دس فائٹ اگینسٹ ٹیررزم.
پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں تلف نہ کر سکے.
غیر جانبدار بحث.
پاکستان کے اندر کہاں تھی عدالتیں, کہاں تھی آزاد ہے کہ ہماری عدالتیں, کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں, ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے اس کا تعلق.
واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان؟ جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان؟ urduvoa.com.
پروگرام جہارنگ میں آپ کا ایک بار پھر خیر مقدم. میں محسد حسن, اور پروگرام کے پچھلے حصے میں شیخ روحیل اصغر, چیئرمین ڈیفنس کمیٹی آف نیشنل اسمبلی پاکستان کی, وہ ہمارے ساتھ موجود تھے, اور جو انہوں نے خیالات کا اظہار کیا, میں چاہوں گا کہ بڑا کوئک انالیسز اس پہ آ جائے, انور اقبال صاحب کا بھی اور کامران بخاری صاحب کا بھی. میں 40-40 سیکنڈ اپنے دونوں مہمانوں کو دوں گا. یہ اگر اپروچ ہے, اگرچہ وہ ظاہر کلیئر کر رہے ہیں کہ یہ ان کی ذاتی اپروچ ہے, یہ ریاست کی نہیں ہے, لیکن کیا یہ ممکن ہے کہ پاکستان کی حکومت بھی یہی اپروچ اڈاپٹ کرے گی اور اس سے مسئلہ حل ہو سکتا ہے؟
میرا نہیں خیال کہ حکومت, بیان کی حد تک تو درست ہے, لیکن حکومت اس بات کو سمجھتی ہے کہ ماضی میں الجھے رہے تو مسئلہ حل نہیں ہوگا. یہ تو کنفرنٹیشنل اپروچ ہے, اس سے مسئلہ حل نہیں ہوگا. آپ کو جو وہاں بین الاقوامی فورسز میں نمبر ون امریکہ ہے, ان کو ساتھ لے کے مل کے یہ جنگ لڑنی ہے, ورنہ آپ یہ جنگ جیت نہیں سکتے.
کامران بخاری صاحب, آپ کا تجزیہ.
روحیل اصغر صاحب جو بات کر رہے تھے, وہ اگر تو ان کی ذاتی جو ہے نا حد تک محدود ہوتی یہ رائے, تو کوئی مسئلہ نہیں ہے. ایک آدھ بندے کی رائے ہے, 3-4 لوگوں کی, لیکن افسوس سے مجھے یہ کہنا پڑتا ہے کہ میرا اپنی ریسرچ یہی ہے کہ ہماری جو پولیٹیکل ایلیٹ ہے اس کے اندر یہ رائے جو ہے وہ بڑی مقبول ہے. تو اور یہ بات جو ہے بڑی ہی وہ افسوسناک بھی ہے اور خطرے کا باعث بھی ہے, کیونکہ پھر اس سے مس کیلکولیشن ہوتی ہے. اگر ہمارے جو ڈیفنس کمیٹی کے چیئرمین جو ہیں ان کی یہ رائے ہے اور وہ کنسپریسی تھیوری میں بلیو کر رہے ہیں, میں معذرت سے بات کہنا چاہوں گا, تو پھر وی آر ان ٹربل دین.
بالکل صحیح ہے,
صحیح. تو کامران, ایک اور بھی تو بتائے, کیا پاکستان, لیٹ سے اکثر یہ ڈیبیٹ کی جاتی ہے کہ کیا آج بھی گڈ اینڈ بیڈ کی کوئی تخصیص ہے, گڈ اینڈ بیڈ ملیٹنٹس کی یا طالبان کی, تو پاکستان ہمیشہ ایشورٹی چاہتا رہا ہے ویسٹرن بارڈرز پہ آپریٹ کرنے کے لیے کہ اس کے جو مشرقی سرحدیں ہیں وہ محفوظ ہوں, تو ادھر سے آپ کو لگتا ہے کہ ان کو مکمل گارنٹیز مل چکی ہیں اور وہی گارنٹیز یہ بات سیکیور کر سکتی ہیں کہ پاکستان پھر کسی تفریق کے بغیر وہاں پہ آپریشن میں جائے اور کوآپریٹ کرے باقی فورسز کے ساتھ؟
دیکھیے, میں سمجھتا ہوں اوور دی ایئرز, جیسے جو ہے نا پہلے سیگمنٹ میں بات ہوتی تھی بھارت کے حوالے سے, تو جو ہمارا ایکسپیرینس رہا ہے اس سے تو صاف ظاہر ہوتا ہے کہ ہمیں جو ہے نا ہماری مشرقی سرحدوں کے اوپر ہمیں تحفظات ہیں, جو گارنٹیز ہیں, تسلی ہمیں دی گئی ہے, یہاں تک کہ بھارت کا اپنا بیہیویئر بھی یہی رہا ہے. دیکھیں, آئی تھنک کہ اب اس کو ڈس انٹینگل کرنے کی ضرورت ہے. ٹھیک ہے, اسٹریٹجیکلی جیو پولیٹیکلی مشرقی اور مغربی بارڈر جو ہیں وہ ایک جو ہے ڈائنامک کا حصہ ہیں, لیکن یہ دو علیحدہ علیحدہ معاملات بھی ہیں, اور جو ہے نا اسلام آباد کو اور اسلام آباد میں جو اسٹیک ہولڈرز ہیں ان کو اس چیز کو ڈس انٹینگل کرنے کی ضرورت ہے.
Exactly.
اور ڈسکورس کو کلیریفائی کرنے کی ضرورت ہے, کیونکہ اگر قیادت جو ہے وہ ڈسکورس جو ہے وہ مڈل ڈسکورس میں جو ہے نا انگیج کر رہی ہے, تو پھر عوام سے ہم جو ہے کس قسم کی توقع رکھیں گے؟
بہت کوئکلی مجھے جانا ہوگا اگلے سیگمنٹ میں, ہمارے پاس پانچ منٹ ہیں, اس کے لیے دو میجر ڈیولپمنٹس ہیں. ایک تو یہ کہ جنیوا کے اندر شام کی صورتحال پہ ہونے والے مذاکرات, اس میں اپوزیشن گروپوں نے اب شرکت پہ آمادگی ظاہر کر دی, امریکہ اس کا خیر مقدم کر رہا ہے. پہلے یہ صرف صدر بشار الاسد, ان کی حکومت, ان کے نمائندے اقوام متحدہ کے آفیشلز کے ساتھ ان مذاکرات میں شریک تھے. کامران بخاری, آپ کو کتنا آپ آپٹمسٹک ہیں کہ یو این لیڈ یہ جو ایفرٹس ہو رہی ہیں یہ کسی نہ کسی نتیجے پہ پہنچیں گی, اور اس کے لیے کیا صدر بشار الاسد اور ان کی انتظامیہ تھوڑا سا اسپیس دینے کے لیے تیار ہے, اپنی پوزیشن سے پیچھے ہٹنے کے لیے تیار نظر آتی ہے؟
دیکھیں میں تو کھل کے بات کروں گا, مجھے تو بالکل کوئی توقع نہیں ان مذاکرات سے. یہ مذاکرات اس لیے ہو رہے ہیں کیونکہ اور کچھ کیا جا نہیں پا رہا. میدان جنگ جو ہے وہ بالکل پوری طریقے سے جو ہے وہ سرگرم ہے ہر لحاظ سے, وہاں ایک بہت کمپلیکس لڑائی چل رہی ہے. پھر حال ہی میں جو سعودی عرب اور ایران کے درمیان کشیدگی جو ہے وہ ایکسپوننشلی انکریز ہوئی ہے, اس نے حالات کو مزید خراب کر دیا. ترکی اور رشیا کے درمیان جو تنازع چل رہا ہے اس نے بھی اس آگ کے اندر مزید جو ہے تیل چھڑکا ہے. تو یہ بات چیت اس لیے کی جا رہی ہے کیونکہ اس کی یہ ایک امپیریٹو ہے, بات چیت کے بغیر گزارا نہیں ہے انٹرنیشنل کمیونٹی کا. لیکن یہ تصور کر لینا کہ بات چیت جو ہے وہ کسی خاطر خواہ کامیابی کی طرف جائے گی, میں نہیں سمجھتا کہ ایسا ہونے والا ہے ان قریب میں.
جی انور اقبال صاحب,
اصل میں دیکھیں اس کو اگر ہم ذرا ڈیفائن کریں کامیابی کیا ہوگی. جی. اگر کامیابی سے مراد جس طرح کہ امریکہ کہتا ہے کہ بشار الاسد نہ رہیں,
جی.
تو پھر مذاکرات سے وہ کامیابی تو ویسے جیسے عمران خان کہتے تھے کہ نواز شریف نہ رہے وزیر اعظم, ان کو ہٹائے گا کون؟ مطلب کون ہٹائے؟ وہ تو پھر فورس کے ذریعے ہی ہٹائی جا سکتی ہے. اس میں پھر ویسٹرن پاورز کی امریکہ کی اپنی ریلکٹنس ہیں کہ وہ اس حد تک انوالو نہیں ہونا چاہتے کہ فزیکلی جا کے ان کو ہٹا دیں. اس کے بغیر اپوزیشن فورسز اتنی مضبوط نہیں ہیں کہ وہ ہٹائیں, اور ان کو اگر مضبوط کریں تو ساتھ پھر دہشت گرد بھی مضبوط ہوتے ہیں, وہ خوف بھی ہے. تو وہ معاملہ اتنا گنجلا,
لیکن یوز آف فورس کا ایک کچھ بری ایگزامپلس یا خطرناک ایگزامپلس بھی تو صدر بشار الاسد کے سامنے ہیں, جیسے لیبیا کے اندر.
بالکل ہے, لیکن وہاں ایسا ہوتا نظر نہیں آ رہا, کیونکہ وہاں ایک مسئلہ ہے کہ لیبیا میں کوئی ایسا ریلیجیس ایتھنک گروپ نہیں تھا جو ٹوٹلی کمیٹڈ ہوتا قدافی کے ساتھ. یہاں جو علوی ہیں وہ کمیٹڈ ہیں, وہ آخر وقت.
اور اس کے علاوہ ایران اور رشیا کی سپورٹ بھی ہے. اب دوسرا ایک اور اینگل, اسلامک اسٹیٹ داعش, اس کے بارے میں امریکن انٹیلیجنس رپورٹس اب یہ آ رہی ہیں, یہاں پہ ان کے آپ نے بلکہ اس کو کور بھی کیا ہوگا, جو ایک بنایا گیا ہے یو ایس لیڈ آپریشن انہیرنٹ ریزالو او آئی آر. ان کے اسپوکس مین یہ دعویٰ کر رہے ہیں کہ عراق کے اندر آلموسٹ 40% وہ علاقے جس پہ اسلامک اسٹیٹ یا داعش نے قبضہ کیا ہوا تھا, ان کا 40% ان سے چھڑوا لیا گیا ہے, اور اسی طرح شام کے اندر 5% علاقے ان سے چھڑا لیے گئے ہیں. اور یہی شاید ایک وجہ یہ بھی ہے کہ اب ان کی ایکسپینشن یا ان کے جو ملیٹنٹس کی جو فلو ہے یا موومنٹ ہے وہ ٹورڈز لیبیا ہے. آپ اس بارے میں بتائیے گا, کیا اس کو واقعتاً کامیابی سمجھا جائے؟
اصل میں کامیابی کے لیے ایک چیز ضروری تھی, اور وہ یہ تھی کہ جو عراق کی, آپ یہ دیکھیں معاملہ شروع کس طرح ہوا. عراق کی حکومت نے سب سے بڑی بیوقوفی تو یہ کی کہ جو پوری فوج تھی عراق کی اس کو یکم بشق علم جو ہے ان کو سیک کر دیا, اور وہ سارے بھاگ کے دوسری طرف چلے گئے, اور ان میں بہت بڑی تعداد تھی سنیوں کی جو
پروفیشنل
اسلحہ پروفیشنل سولجر میں, وہ ہتھیار لے کے ساتھ چلے گئے. پھر ان کی پالیسیز کی وجہ سے عراق کی جو سنی اقلیت ہے اس میں ایک انسیکیورٹی پیدا ہوئی, اور امریکہ نے پھر یہ کوشش کیا کہ نئی حکومت کے ساتھ مل کے ان کو کیا کہ بھئی آپ ان کو ان کے جو یہ خدشات ہیں دور کریں, جس میں کس حد تک کامیاب ہوئے ہیں, اور اس کی وجہ سے بھی یہ معاملہ دبا ہے. لیکن یہ معاملات ایسے ہوتے ہیں کہ جب تک اصل معاملہ ہے, یعنی ایک ورکنگ ارینجمنٹ عراق کے اندر رہنے والے سارے ایتھنک اور ریلیجیس گروپس کا نہ ہو, ورکیبل ورکنگ ارینجمنٹ, تو اس وقت تک یہ سارے معاملات جو فوجی اس کے ذریعے کام نے 40% علاقے قبضہ کر لیے, حکومت تو نہیں بنائی انہوں نے نا, وہ 40% علاقے پھر واپس چلے جائیں گے. اصل مسئلے پہ حل کرنا پڑے گا, عراق میں آپ کو ایک ورکنگ اور ورکیبل ارینجمنٹ بنانا ہے.
کامران بخاری صاحب, اسلامک اسٹیٹ کیلیفیٹ کرنچڈ بائی یو ایس بیکڈ فورسز, آپ کا انالیسس؟
میں سمجھتا ہوں یہ ایگزیجریشن ہے. اس کی وجہ یہ ہے کہ دیکھیں چیزوں کو ٹیکٹیکلی اور اسٹریٹیجیکلی علیحدہ علیحدہ دیکھنا چاہیے. جہاں تک کہ ٹیکٹیکل پسپائی کا تعلق ہے تو اس میں کوئی شک نہیں کہ داعش کو سنجار میں اور رمادی کے علاقے میں بہت بڑی پسپائی ہوئی ہے, لیکن کیا اسٹریٹیجک پکچر چینج ہوئی ہے میں نہیں سمجھتا, کیونکہ اگر آپ حالات دیکھیں تو سنجار کے قریب ابھی تک لڑائی چل رہی ہے, اور آج جو ہے وہ کردوں کا بیان آیا ہے کہ کرکوک کے اوپر جو ہے وہ ولنربل ہے داعش کے حملے کے لیے. اسی طریقے سے اگر آپ جو ہے وہ رمادی کے قریب جو حدیثہ کا شہر ہے اس کے اوپر اب چڑھائی کی ہے جو ہے داعش نے کچھ ہفتوں سے کر رہی ہے. کہنے کا مقصد یہ ہے کہ اگر ایک طاقت جو ہے پسپائی ہوتی ہے کسی میدان جنگ, خاص میدان جنگ کے اندر, اور اس کے بعد وہ آرڈرلی وڈرا کرتے ہیں اور کسی دوسرے علاقے پہ جا کے چڑھائی کر دیتے ہیں, تو اس سے یہ ثابت ہوتا ہے کہ ان کو جو یہ کامیابی ہوئی ہے عراقی فوج کو اور کردوں کے جو پیشمرگہ فورسز ہیں بیکڈ بائی یو ایس ایئر اسٹرائک, ان کو جو کامیابی ہے وہ بہت ہی جسے کہتے ہیں نا فریجائل قسم کی کامیابی ہے, ابھی بہت کام باقی آگے.
بہت شکریہ کامران بخاری, آپ نے ہمیں جوائن کیا, جیو پولیٹیکل ایکسپرٹ مڈل ایسٹ اینڈ ساؤتھ ایشیا افیئرس, آپ ہمارے ساتھ تھے, آپ کا بہت شکریہ. اور اس سیگمنٹ میں انور اقبال صاحب آپ نے بھی ہمیں جوائن کیا, آپ کا بہت شکریہ. چند سیکنڈ کی ایک بریک لیتے ہیں, بریک کے بعد واپس آئیں گے اور ایک ایکسکلوسیو انٹرویو اسٹوڈیو کے اندر ہمارے ایک اور گیسٹ موجود ہیں, ان کے ساتھ ہم آپ کا تعارف کرواتے ہیں ایک بریک کے بعد.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن, اور پروگرام کا یہ سیگمنٹ سپورٹس کے ساتھ لنکڈ ہے, بیسڈ ہے, اور ہم آپ کی ملاقات کروا رہے ہیں ایک امریکن پاکستانی سے, پاکستانی امریکن سے, جو امریکہ کی 50 ریاستوں کے اندر 50 میراتھنز میں شرکت کا ایک بڑا غیر معمولی ایک طرح سے اعزاز رکھتے ہیں. پاکستان کے اندر بھی میراتھنز میں شرکت کر چکے ہیں, ہیلدی ہیں یا ایکٹیو ہیں, اور ایک بڑی زبردست زندگی گزار رہے ہیں, اور ساتھ ساتھ یہ ہے کہ وہ پرسنل ٹرینر ہیں, صحت کے لیے, اپنی فٹنس کے لیے اور میراتھن کے لیے بحیثیت ایک گیم کے, ان کی کیا ایفرٹس ہیں, کیا انیشیٹیوز ہیں, اور کس طریقے سے وہ چاہتے ہیں کہ یہ پاکستان کے اندر بھی اس کو پروموٹ کیا جائے, اس پہ ہم بات کریں گے. آغا حسنین قزلباش اس وقت ہمارے ساتھ اسٹوڈیو میں, واشنگٹن اسٹوڈیو میں موجود ہیں. آغا صاحب بہت شکریہ آپ نے ہمیں جوائن کیا ہے. جی آغا صاحب, اگر میں آپ سے کہوں کہ آپ خود کو متعارف کرائیں ہمارے لسنرز کے ساتھ بھی اور ہمارے ویورز کے ساتھ بھی, آپ نے میراتھن, آپ کب سے اس میں ہیں, ایتھلیٹ ہیں اور کب سے کر رہے ہیں, اور امریکہ کی 50 ریاستوں میں 50 میراتھنز میں آپ کی شرکت, آپ کی اپنی فیلنگز اس پہ کیا آتی ہیں آپ کی؟
میں آپ کو ایک چیز بتانا چاہتا ہوں کہ یہ رننگ جو ہے یہ میں اسکول سے شروع کی تھی, اور جو ٹرو ہے جو لانگ رننگ میں آیا وہ باٹا کی ریس تھی.
اچھا,
تو اس کے بعد یہ سلسلہ چل پڑا یونیورسٹی, کالج, اسکول.
شروع سے بھاگنے کا شوق تھا.
ہاں, گھر سے بھی بھاگے,
گھر سے بھی بھاگے, امریکہ بھی بھاگ گیا.
نہیں, ویزے سے.
اچھا, ویزے سے بھاگ گیا.
تو وہ وہاں سے ساری سلسلہ تو بیک ہی تھا ہوم کا. تو جب امریکہ آئے تو آپ کو پتا یہاں بیسک آپ کو اسٹارٹ کرنا پڑتا ہے, لیکن یہ تھا کہ میں نے اپنی ٹریننگ نہیں چھوڑی.
صحیح,
یہاں
ٹریننگ سے کیا مراد ہے, کتنا آپ ورک آؤٹ کرتے ہیں اس کے لیے؟
جب میں امریکہ میں آیا تھا تو مجھے بالکل نہیں پتا تھا میراتھن کیا ہے, کیسے یہاں انٹری ہوتی ہے, کیسے جانا ہوتا ہے, کیسے پارٹیسپیٹ کرنا. تو میں 5K 10K رن کرتا تھا.
صحیح,
لیکن 2004 میں میں نے پہلی دفعہ میراتھن رن کی, مرین کور میراتھن. یہ آپ دیکھ رہے ہیں, اس کا میڈل ہے
جی, اگر آپ اس کو اس کیمرے کے سامنے,
یہ مرین کور میراتھن ہے واشنگٹن کی, یہ بہت بڑی میراتھن ہے, 35,000 پیپل پارٹیسپیٹ ان دس میراتھن. تو پہلی میری یہی تھی, اور یہ بلکہ آپ ابھی ایک ڈسکس کر رہے تھے, یہ میں نے رن بھی انڈیا کی اور پاکستان کی پیس کے لیے کی تھی.
اچھا, زبردست,
پہلی میراتھن میری.
صحیح,
تو اس کے بعد
یہ کنٹیکٹ کر رہے ہیں, یہ میراتھن جو ہے یہ کتنی لمبی ہوتی ہے؟
یہ 26.2 مائل, یعنی 26 میل اور 200 میٹر ہوتی ہے. یہ
زیادہ بھی ہو سکتی ہے,
کیونکہ میراتھن جو میراتھن ہے اس کا یہی ہے, ہاف میراتھن 13.1 یعنی 13 میل اور 100 میٹرز. یہ اس کا سارا بیک گراؤنڈ.
تو آپ تقریباً تمام ریاستوں میں مختلف میراتھنز میں شریک ہو چکے ہیں, کوئی ایک آدھ ریاست ہے ابھی باقی؟
نہیں بالکل نہیں, یہ مجھے 11 سال لگے, پورے 11 ایئر لگے 2004 سے. میں December 13 ہنولولو ہوائی میں میں نے اپنی آخری میراتھن.
تو اس کی کوئی ایکنالجمنٹ بھی ہے یہاں پہ, کوئی ایسے آرگنائزرز یا کوئی تنظیم جو اس چیز کو مطلب ایکنالج بھی کرتی ہو؟
بالکل, بڑا اچھا کوشچن آپ نے کیا, کیونکہ یہ بہت سارے لوگوں نے مجھے پوچھا. امریکہ میں ایک لائن ہے 50 اسٹیٹ میراتھن کلب. अच्छा, अगर आप उसको उसके ऊपर जाएं तो आपको मेरी पिक्चर नजर आएगी।
अच्छा,
क्योंकि वो 50 स्टेट क्लब में वही लोग हैं जिन्होंने 50 पूरी किए।
अच्छा, ये बताएं आगा साहब, जाहिर है शुरू से आपको शौक है, बेस्ट टाइम आपका इसमें मैराथन में एक एथलीट के तौर पे कौन सा टाइम था आपका?
मैंने कॉलेज टाइम में जब मैं गवर्नमेंट कॉलेज में था उस वक्त मेरा एक और भी दोस्त था नदीम, इस वक्त लंदन में है, उसने और मैंने इकट्ठे एक हाफ मैराथन रन की थी, वो मुझे बड़ी यादगार है, कराची में पाकिस्तान मेडिकल एसोसिएशन की वो थी, उसमें मैंने 109 और उसने 107.59, ये हाफ मैराथन का हमारा बेस्ट टाइम है और ये मेरा ख्याल है उस वक्त भी अभी भी वर्ल्ड क्लास का
जबरदस्त। ये बताइए पाकिस्तान जैसे मुल्कों में हमें ये गिला तो जरूर हो सकता है कि वहाँ पे मैराथन और इस तरह की एथलेटिक और स्पोर्टी एक्टिविटीज कम है, क्रिकेट पे ज्यादा फोकस है, लेकिन वहाँ पे बाकी जो रेशो है आम आदमी का उसकी माली हालत का, तो वहाँ पे जो न्यूट्रिशन है उनको उसको भी मेंटेन रखना बहुत मुश्किल है, तो ये खासी महंगा शौक नहीं है इस एतबार से?
नो, बिल्कुल नहीं है। मैं समझता हूँ ये जो रनिंग है ना, ये बल्कि ये गरीब मुल्कों की गेम है, ये पाकिस्तान जैसे मुल्कों में अगर गवर्नमेंट पाकिस्तान और वहाँ के जो हेल्थी फाइनेंशली जो बिजनेसमैन लोग हैं वो इसको सपोर्ट करें, मैं तो समझता हूँ कि ये इतनी सस्ती गेम है कि आपको एक शूज चाहिए, टी शर्ट चाहिए, शॉर्ट चाहिए,
सही,
You are on the road,
लेकिन उसके बाद आपको अपनी फिटनेस मेंटेनेंस बॉडी की भी रिक्वायरमेंट है, वो पूरी करने के लिए आपको एक प्रॉपर डाइट चाहिए।
मैं आपको एक चीज बताऊं, पाकिस्तान में ये हमारे भी माइंड में था कि पता नहीं ये जो वर्ल्ड क्लास के रनर है ये पता नहीं क्या कुछ खाते हैं, कोई सलाजीत खाते हैं, मैं पाकिस्तान की मिसाल दे रहा हूँ, कुछ ऐसा चक्कर नहीं है, ये रेगुलर फूड है, सिर्फ आपको अपने आप को मेंटेन करना होता है, ये कोई हवा नहीं है, ये वर्ल्ड क्लास।
पाकिस्तान में कौन आपके ख्याल में स्पॉन्सर इसको कर सकता है?
ओ माय गॉड, इज अ लॉट। वहां पे तो सर जी इतनी बड़ी, मिस्टर ईदी का मैं कहता हूँ, वो उन्होंने एक वर्ड बोला था कि पाकिस्तान नेशन ऐसी है कि जो इतनी डोनेशन देती है मैं उसका फिगर नहीं बता सकता।
सही।
तो क्या इसमें आप अपनी यंग जनरेशन को बचा नहीं सकते जो कि ड्रग्स में इन्वॉल्व
है? ऑलमोस्ट 200 मिलियन पॉपुलेशन है। अब यहाँ पे अमेरिकन के साथ जब इंटरेक्ट करते हैं तो आप तो बड़ी रेयर एग्जांपल्स होते होंगे कि ये पाकिस्तान से कोई बंदा है और जो
ये तो मैंने देखा सर देखा है कि अभी हम लोग गए थे एक फंक्शन में अमेरिकियों की, वहाँ जब पता लगा तो खवातीन इनको घेर लिया।
अच्छा,
ओह माय गॉड, डिड यू रियली? और इनके मुझे बड़ी बड़ी हसद हुई, बड़ी जलन हुई, लेकिन ये इनके इर्द गिर्द बिल्कुल छा गई। इन्होंने एक इससे सवाल करना चाहता हूँ कि आप वो भी दौड़े थे जो पेशावर के स्कूल का जो सानिया था उनके बच्चों के लिए दो दौड़े यहाँ आपने अरेंज की?
वो मैं एक चीज बताना चाहता हूँ, ये उसकी शर्ट भी है, ये आप देख रहे होंगे।
अच्छा,
में हमने यहाँ पे पाकिस्तान का वो जो वाकया हुआ था ना, वो बड़ा बहुत दिल हला देने वाली चीज था। मेरे भी दो बच्चे हैं, मुझे बहुत ज्यादा दुख हुआ था। तो फिर हमने यहाँ मिलके, थैंक यू फॉर मीडिया जो हमारा लोकल है, और हमारे दोस्तों ने मिलके यहाँ हमने रन किया था, डॉक्टर हसन है न्यूयॉर्क में, आजम है, तो ये बच्चों की कॉज के लिए हमने किया था और यहाँ लोगों ने हमें बड़ा अप्रिशिएट किया था कि ये आपने एक वो चीज बताई है जो आम लोगों को भी नहीं पता।
अच्छा आगा साहब, अभी आप अमरीका में क्या करते हैं? क्योंकि एक तो जैसे मैंने कहा कि पेट अदरवाइज भी इंसान के साथ लगा है, तो अगर आप भागते रहते हैं तो कमाते कैसे हैं, या क्या आपने इसको अपना सोर्स ऑफ इनकम भी बनाया है?
बिल्कुल जी, मैंने बनाया है, बहुत सारे लोगों को नहीं पता। आज मैं एक चीज बता दूं, मेरा सबसे बड़ा सोर्स ये फिटनेस का है, इससे, और मेरे सारे मोस्टली क्लाइंट अमेरिकन है, आई एम सॉरी टू से, क्योंकि पाकिस्तानी भी बहुत हैं, वो कर सकते हैं, लेकिन बहरहाल अभी तक
पर्सनल ट्रेनर
जी, पर्सनल ट्रेनर, ये मेरा बहुत बड़ा सोर्स है। मेरा ख्याल है 20 साल में अब किसी को पता चला होगा कि ये कहाँ से पैसे बनाता है।
अच्छा अनवर साहब, इसमें दो बातें, ये खेल स्पोर्ट्स कोई भी हो, स्पेशली ये जो एथलेटिसिज्म है, इसके अंदर ये सिर्फ फिटनेस के लिए, इन चीज़ों के लिए जरूरी नहीं है, अदरवाइज भी वो कहते हैं ना कि अल अक्ल सलीम फी जिस्म सलीम, और फिर सेहतमंद कौमें भी वही हैं जिनका स्पोर्ट ही एटीट्यूड होता है। अभी हमने अभी इवन अफगानिस्तान की एग्जांपल लें, बेचारा शोरश ज्यादा मुल्क है, लेकिन उनकी क्रिकेट टीम जब इंटरनेशनल मैचेस खेलती है तो रिपोर्ट्स आती हैं कि तालिबान भी उनके मैचेस बैठ के देखते हैं, तो दैट मीन्स उस दिन कोई दहशतगर्दी का वाकया यकीनन नहीं होता होगा। तो इस रेफरेंस में बताइएगा कि स्पोर्ट्स को प्रमोट करना पीस के लिए क्यों कितना जरूरी है?
असद, आपने बड़ी अच्छी बात की, इस बात को समझने की बड़ी जरूरत है कि जो हमारे यहाँ आप अगर लोगों को सेहतमंद अल्टरनेटिव मुतबादिल तफरी नहीं फ्राहम करेंगे तो लोग फिर मनफी रवैयों की तरफ जाएंगे। अगर आपने दहशतगर्दी का मुकाबला करना है, जिसमें आप कहते हैं कि लोगों के जहन जीतने हैं, दिल जीतने हैं, तो उसके लिए ज़रूरी है कि आप उनको कोई मुतबादिल तफरी भी ऑफर करें, और उसमें जैसा इन्होंने कहा कि دوڑنا مثلاً ایک بہت سستا سا ہے کہ آپ کو بھی مل کے دوڑ سکتا ہے. اس کے علاوہ بہت ساری ایکٹیویٹیز ہیں. میں سمجھتا ہوں کہ اسپورٹس کو پروموٹ کرنا ایک اہم جزو ہونا چاہیے, ایک اہم حصہ ہونا چاہیے دہشت گردی کے خلاف
اسٹریٹجی کا.
اس کے علاوہ جیسا انہوں نے کہا کہ لوگ ڈرگس کی طرف چلے جاتے ہیں اور دوسری نگیٹو کاروائیوں کا, آپ دیکھیں امریکہ میں کیا ہوتا ہے, جو علاقے جہاں ڈرگز بہت زیادہ ہوتی ہیں وہاں یہ اسپورٹس کو پروموٹ کرتے ہیں اور اس سے یہ چیز رک جاتی ہے.
آخری 10 سیکنڈ, کیا میسج دینا چاہیں گے؟
میں ایک میسج دینا چاہتا ہوں گورنمنٹ پاکستان کو اور وہاں کی لوکل جو لوگ ہیں پاکستان میں رہتے ہیں بزنس مین, پلیز خدا کے لیے اس رننگ کو پروموٹ کریں. یہ گاؤں کے اندر اتنا بڑا ٹیلنٹ پاکستان کے اندر ہے, اور امریکنوں نے مجھے کہا تھا کہ 190 ملین نیشن ہے پاکستان کی اور ناٹ اینی سنگل میراتھن. پلیز اسٹارٹ ناؤ بیکاز وی نیڈ اٹ, بیکاز امریکن بہت زیادہ مختلف کنٹریوں میں جا کے رن.
بہت شکریہ آپ کا آغا قزل بادشاہ ہمارے ساتھ ہیں. انور اقبال صاحب آپ کے بھی ہم مشکور ہیں کہ آپ نے جوائن کیا. پروگرام کا وقت سامعین یہاں پہ ختم ہوتا ہے. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.